सबसे पहले तो हाफिज साहब को हमारी तरफ से मुबारक है, अल्लाह ताला उनके इस सुनाने को मुबारक फरमाए और कबूल फरमाए, और फिर उनके वालिदैन को भी मुबारकबाद है कि अल्लाह पाक ये शहादत नसीब फरमाए कि बच्चे को हाफिज भी बनवाया, फिर उसी से कुरान पाक के सुनने की शहादत भी अल्लाह ने मुयस्सर फरमाई। दो दो मुबारकबादियाँ इनको हैं हाफिज बनाने की भी और फिर उस फर्ज से मुतवक्किल होने की भी। जब बागवान अपना बाग लगाता है या फिर उसमें फल आते हैं तो फल से आदमी जब इस्तेफादा करता है तो उसको बहुत ज़्यादा उसमें खुशी होती है। अल्लाह ताला उसको मुबारक फरमाए और उसको दाखिल आखिरत भी बनाए। इनके मुतालिकीन को सबको बेनफा मुबारक फरमाए। दोस्तों, अल्लाह पाक ने इस कलाम पाक को जो नाज़िल फरमाया है ये इंतहा अज़ीम शान नेमत है। दुनियावी नेमतों को भी शामिल है, जो अखरवी नेमतों को भी शामिल है। इसलिए कुरान पाक की तालीम के साथ अल्लाह ने अपनी उस सिफत का जिक्र फरमाया है जो दुनियावी नेमतों और अखरवी नेमतों को शामिल है। यानी सूरह रहमान में अल्लाह ने फरमाया, अब रहमान वालम को रहमान ने कुरान पाक की तालीम दी। रहमान अल्लाह पाक की ऐसी सिफत है कि जिसके अंदर अमूमियत होती है, इसी वजह से दुनिया को भी शामिल है, दुनियावी नियामतों को भी और उखरवी नियामतों को भी शामिल है। कुरान पाक ऐसी अजीम शान नियामत है अल्लाह पाक की कि दुनिया की नियामतों को भी जमा करने वाली है वो, और आखिरत की नियामतों को भी जमा करने वाली है। जिन बातों पर ईमान लाना जरूरी है उन बातों में से एक बात अल्लाह की किताब पर ईमान लाना भी जरूरी है। अल्लाह की किताब पर ईमान लाने का क्या मतलब है? अल्लाह की किताब पर ईमान लाने का मतलब मतलबों में से ये भी है, मतलब तो बहुत लंबा भी होता है, मुख्तसर उसका ये है कि इसको अल्लाह की किताब समझे कि अल्लाह पाक ने नाज़िल फरमाया है। यह हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम का बनाया हुआ कलाम नहीं है, बल्कि ये अल्लाह तबारक व तआला की तरफ से नाजिल किया हुआ है जिब्राइल अलैहिस्सलाम के वास्ते से हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का। तो अल्लाह की किताब होने का यकीन, ईमान लाना इस बात पर कि हम ईमान लाते हैं कि ये अल्लाह की किताब है, और इसका इत्मीनान करने के लिए कि ये अल्लाह ही की किताब है, कि ईमान वाले के लिए अल्लाह का कहना काफी है कि ये मेरी किताब है। अल्लाह की किताब पर ईमान लाने में एक बात यह भी होती है कि इस किताब में अल्लाह तबारक व तआला ने जिस चीज को सही फरमाया वो सही, जिसको गलत फरमाया वो गलत, जिसको हलाल फरमाया वो हलाल, जिसको हराम फरमाया वो हराम, जिसको हक फरमाया वो हक और जिसको बातिल फरमाया वो बातिल, उस पर हमारा यकीन है। अल्लाह की किताब पर ईमान का मतलब अल्लाह की किताब में इंसानी जिंदगी से मुतालिक जो तफसीलात बयान की गई हैं, सही और गलत की, अच्छे और बुरे की, हक और नाहक की, सच और झूठ की, उन सारी बातों को हम वैसे ही मानते हैं जैसे अल्लाह की किताब में अल्लाह ने नाज़िल फरमाया। अगर एक आदमी अल्लाह की किताब पर ईमान लाने में थोड़ी सी भी गड़बड़ करे इसके अंदर पाई जाने वाली बातों में से, तो उसने अल्लाह की किताब को नहीं माना। जिसने अल्लाह की किताब में से थोड़े को नहीं मानना, पूरे को नहीं मानना, एक ही बात किताब नहीं कर सकते कि कुछ को हम मान लेंगे कुछ को हम नहीं मानेंगे, इस सारे को मानना पड़ेगा, सारे पर ईमान लाना कि जो कुछ अल्लाह ने फरमाया है ये हक है और इसी के मुताबिक, इसी को हम हलाल समझते हैं तो इसमें हलाल है और इसी को हम हराम समझते हैं तो इसमें हराम है। इसी वजह से वो जो हदीस शरीफ है जिसमें आया है कि हाफिज से कहा जाएगा कि इकरा वरतकी, पढ़ता जा और जन्नत के दर्जात चढ़ता जा, और तेरा आखिरी दर्जा वो होगा जहां पर तू पढ़ते पढ़ते रुकेगा। उसमें इसकी सराहत भी हुजूर पाक ने फरमाई है, जो उसके हलाल को हलाल समझा हो अल्लाह की किताब मानकर और इसके हराम को हराम समझा हो, उसमें हलाल हराम की गड़बड़ उसने न की हो। तो दो बातें हैं इसमें, इसके अंदर पाई जाने वाली तमाम बातों को तस्लीम करना, और दूसरे इसमें हाफिज को इस बात की तरफ भी इशारा है कि अच्छा पक्का याद होना, अगर पढ़ते पढ़ते बीच में रुक गए तो आखिरी दर्जा वही होगा, यहाँ तो पूरा याद किया था मगर वहाँ पे एक रुकू पे दो रुकू पे एक पारे पे अटक गए। और अगर खुश नसीबी से पढ़ना शुरू कर दिया और पढ़ते 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 आखिर तक चले गए तो 6000 से ज्यादा दर्जे जन्नत के मिलेंगे। और हदीस शरीफ में आता है कि एक दर्जे से दूसरे दर्जे की मसाफत जन्नत की ऐसी है जैसे जमीन से आसमान की मसाफत है। और हदीस शरीफ में आता है कि नीचे दर्जे के जन्नती ऊपर दर्जे के जन्नती वालों को ऐसे देखेंगे जैसे जमीन वाले आसमान के सितारों को देखते हैं, इतना ज्यादा फर्क होगा। इससे हाफिज की फजीलत का अंदाजा किया जा सकता है कि हाफिज को कितनी बड़ी नियामतें मिलने वाले हैं और कैसे बड़े दराजात मिलने वाले हैं। इसलिए जितने बच्चे हाफिज हो रहे हैं उनको खूब ध्यान से ये बात सुननी चाहिए कि कुरान पाक खूब पक्का हो और वो जब होता है जब उसकी तिलावत की पाबंदी से हो। इसीलिए हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने इसकी तारीफ काफी फरमाई है कि जो हाफिज कुरान है वो रात में कुरान पाक की तिलावत का एहतमाम करें तहज्जुद में। तो तहज्जुद पढ़ने की आदत होनी पड़ती है हाफिज को और तहज्जुद में कुरान पाक की तिलावत की आदत होनी है। आम सहाबा किराम 7 दिन में कुरान पाक को मुकम्मल पूरा करते थे, इसी वजह से 7 मंजिलें बनी हुई हैं। और हजरत अब्दुल्लाह बिन उमर रजी अल्लाह तआला अन्हु 3 दिन में पढ़ा करते थे, रोजाना 10 पारे पढ़ने का उनका मामूल था। तो ज्यादा से ज्यादा कुरान पाक की तिलावत की आदत हाफिज को बनना। और दूसरी बात यह है कि हाफिज हो या गैर हाफिज हो, जिंदगी जो है वो कुरान पाक के मुताबिक होना है। कुरानी जिंदगी इसको कहते हैं। अल्लाह पाक के नजदीक दो ही जिंदगियां हैं, एक कुरानी जिंदगी उसकी तफसीर हदीसों में है और उसकी तफसीर हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की सीरत में है। क्योंकि कुरान की अमली तफसीर हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की पाकीज़ा जिंदगी है। आपकी सारी सुन्नतें वो कुरान पाक की तफसीर है, आपकी बताई हुई सारी बातें तालीमात वो कुरान पाक की तफसीर है। क्योंकि कुरान में अल्लाह ने यही फरमाया है कि ये जो हमने किताब आप पर नाज़िल फरमाई है इसको तफसील से बयान करना आपकी जिम्मेदारी है। तो भाई ये नदीन नासी मानुस जिला इलेहिम, लोगों के सामने आप बयान करें कि क्या नाज़िल किया गया। तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने अपने अमल से बयान फरमाया है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने अपने कौल से बयान फरमाया है। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने अपने सामने लोगों ने कोई काम किया तो उस पर सुकूत के जरिए से बयान फरमाया है। इसे सब चीजें बयान कुरान ही कहलाती हैं, सब बयान कुरान है, कुरान ही का बयान है। इसलिए जिंदगी हाफिज की और हर मुसलमान की वह सुन्नत के मुताबिक हो और सुन्नत वाली जिंदगी को आदमी मजबूरी में नहीं बल्कि अपनी पसंद से इख्तियार करे। रतना यूसुफ रहमतुल्लाह फरमाया करते थे कि अगर दुनियादार आदमी अपने लिबास वजा कथा शक्ल सूरत अपीरियंस में दुनियादारों की तरह से होता है और कुरान की और हदीस के मुताबिक नहीं होता है तो वो फिस्क है, लेकिन अगर दीनदार आदमी ऐसा होगा तो वो कुफ्र है। इसलिए कि दीनदार होते हुए हाफिज होते हुए या आलिम होते हुए फिर इसने हुजूर सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत के खिलाफ वाले तौर तरीक़ को क्यों इख्तियार किया? हाफिज होते हुए इसने दाढ़ी कैसे मुंडाई? हाफिज होते हुए इसने यहूद व नसारा का लिबास कैसे पहना? हाफिज होते हुए ये माशरा का कल्चर में गैरों की तरफ क्यों झुका हुआ है? इसका मतलब इसको हुजूर की जिंदगी पसंद नहीं है। और जिसको हुजूर की जिंदगी पसंद नहीं है वो काफिर होता है। पसंद होने के बावजूद अगर गलती हो रही है तो सिर्फ गुनहगार होता है। पसंद नहीं है, नापसंद करता है, दूसरे को तरजीह देता है तो वो बहुत डेंजर चीज है। इसलिए हाफिजों को बहुत समझना चाहिए कि हाफिज बन गए अब कॉलेज में चले गए शक्ल बदल ली अपनी, भाई क्यों बदली आपने? या तो आपको इस्लाम पसंद नहीं है या पसंद है, या आपको हुजूर पसंद नहीं है या हुजूर के दुश्मन पसंद है, क्या पसंद है आपको? एक होती है मजबूरी और एक होती है बगैर मजबूरी के। मजबूरी का मतलब यह है कि जॉब में ऐसी कोई सख्ती कर दी गई है, मजबूरी का मतलब यह है कि वहां ऐसी कोई सिचुएशन क्रिएट कर दी गई है कि एक आदमी लिबास में नहीं कर सक रहा अपना तौर तरीका, हुजूर वाला तरीका इख्तियार नहीं कर सक रहा है, और वो भी मजबूरी जबरदस्ती की नहीं, मतलब अपनी तरफ से फर्ज शुदा नहीं बल्कि वाकईतन हो जाए, वो तो एक अलग चीज है। लेकिन अगर ऐसी कोई मजबूरी नहीं है आदमी को तो फिर क्यों ये दुश्मनों के लिबास को पसंद करता है? फिर क्यों ये दुश्मनों की सूरत को पसंद करता है? हुजूर के दुश्मन को पसंद करना, दुनिया वाला कोई आदमी उसके दुश्मन को आप पसंद करेंगे तो बर्दाश्त नहीं करता। वो अमेरिकन फौजी जो है वो चाइनीज के जो फौजी हैं, चाइना के जो फौजी है या ये जन वाला अमेरिका के दुश्मन ममालिक जो है वहां का जो फौजी है उसका यूनिफॉर्म पहन ले, अमेरिका बर्दाश्त करेगा इसको? अरे वो भी तो लिबास है, ये भी तो लिबास है।
اسے بھی تو جسمی ڈھانکنا ہے, اسے بھی تو جسمی ڈھانکنا ہے. غیرت بھی ایک چیز ہوتی ہے, دوست اور دشمن کا فرق کرنا بھی ایک چیز ہوتی ہے, اپنے اور پرایوں کی تقسیم کرنا بھی ایک چیز ہوتی ہے, اللہ کے لیے محبت کرنا اور اللہ کے لیے نفرت کرنا بھی ایک چیز ہوتی ہے. اس لیے قرآنی زندگی میں جیسے عقائد ہیں, جیسے عبادتیں ہیں, جیسے معاملات ہیں, جیسی معاشرت ہے, جیسی تہذیب ہے, اور وہ کیا ہے میں بتا دیا, وہ حضور صلی اللہ علیہ وسلم کی جو تہذیب ہے وہ قرآن پاک ہی کی تہذیب کہلائے گی. اور جیسے معاملات ہیں, بزنس, کاروبار, کمانا, خرچ کرنا وغیرہ, اور خوشی اور غم کے موقع پر اپنا جو طور طریق رکھنا ہے کہ خوشی میں آدمی کیسے اپنے کو رکھے, غم میں آدمی کیسے اپنے کو رکھے, تو ان سب کے اندر جو قرآن میں ہدایت ہے, یعنی جو حدیث میں تفصیلات بیان کی گئی ہیں, اس کے مطابق رکھنا, قرآن پر ایمان لانا ہے. کہ کس کا قرآن پر کتنا ایمان ہے اس کے عمل سے پتہ چلتا ہے, اور اگر عمل کے ساتھ ساتھ زبان کے اوپر بھی ایسی چیز آ جائے تو پھر وہ نہ صرف یہ کہ عمل سے اس نے اس قرآن کو جھٹلایا, اپنی زبان سے بھی جھٹلا دینے کے بعد وہ باؤنڈری سے نکل جاتا ہے. اور ایسے کوئی عقیدے میں اپنے ایسی بات رکھے تو بھی وہ ایمان سے نکل جاتا ہے, چاہے بول نہ رہا ہو. اس لیے جیسے اللہ پر ایمان ضروری ہے, اللہ کی کتابوں پر ایمان بھی ایسے ضروری ہے, اللہ کے رسولوں پر ایمان بھی ایسے ضروری ہے, اللہ کے فرشتوں کے اوپر ایمان بھی ایسے ضروری ہے, تقدیر پر ایمان بھی ایسے ضروری ہے, اور بعض بادل موت پر بھی ایسی ضروری ہے, اور آخرت کی زندگی پر ایمان رکھنا بھی ضروری ہے. یہ سات چیزیں ایمان کے لیے ضروری ہیں, اس میں سے ایک اللہ کی کتاب پر ایمان رکھنا ہے, اس کو پڑھنا بھی ہے, اس پر عمل کرنا بھی ہے, اس کو سمجھنا بھی ہے, اور اس کے اوپر عمل کرنے میں جو مجاہدہ پیش آتا ہے اس کو برداشت کرنا. ظاہر کا جب آپ عمل کریں گے اور سارے لوگ اس کے خلاف والی زندگی گزار رہے ہیں تو آپ کا عمل ان کا عمل فرق, آپ کا اسٹائل, لیونگ اسٹائل ان کا الگ. ظاہر ہے کہ اس کی وجہ سے ایک آدمی کو مجاہدہ پڑ جاتا ہے. ماحول سب کا ایک ہی ہو تو مجاہدہ نہیں ہوتا, سہولت رہتی ہے. ماحول سب کا ایک نہیں ہوگا تو مجاہدہ ہو جائے گا, بہت زیادہ آدمی کو برداشت کرنا پڑے گا. اس کو برداشت کرنا ہے, ایمان کا مطلب یہ ہوتا ہے کہ ایمان والا برداشت کرتا ہے. ایمان والے کیسے ایمان پر جمنے کے لیے برداشت کرتے تھے, اسی لیے تو حکایات صحابہ ہے, ایمان والوں کے واقعات ہیں کہ ایمان والے جو ہے کیسے جمتے تھے. سورہ بروج کے اندر اللہ تعالیٰ نے جو بیان فرمایا کہ ایمان والے کیسے جمے ہوئے تھے ایمان پر, جبکہ وہ خندق کھود کے اس میں آگ میں ڈال رہے تھے, جو ایمان والے ہیں ان کو کیا ہے, وہ سماعی ذات البروج میں قتل اصحاب الاخدود النار ذات الوقود اذ هم علیها قعود وهم علی ما يفعلون بالمؤمنین شهود. ایمان والوں کے ساتھ جو وہ کر رہے تھے وہ دیکھ بھی رہے تھے اطراف سے بیٹھ کے. وما نقموا منهم الا ان يؤمنوا بالله العزيز الحميد. ان کا قصور صرف یہ تھا کہ وہ ایمان رکھتے تھے, اس کی وجہ سے انہیں جلایا جا رہا تھا, آنکھوں کے سامنے آگ میں ایک ایک کو ڈالا جا رہا تھا, اور ایمان والے جل رہے تھے, جل کے مر رہے تھے. کیونکہ اصل اللہ کے لیے جان دے دینے کا ہے, تو اگر جل گئے اللہ کے لیے تو کیا آخرت میں جنت مل گئی, ہمیشہ ہمیشہ کی کامیابی ہوگی. اصحاب نے کہا کیسے اپنے ایمان کو جمانے کے واسطے کر کے وطن کر کے گئے, کر کے علاقہ کر کے ہجرت کر کے چلے گئے, پہاڑوں میں انہوں نے زندگی گزار لی. یہ واقعات بیان کیے گئے قرآن پاک میں اور حدیث میں. حضور پاک صلی اللہ علیہ وسلم نے جب صحابہ کی تربیت فرمائی تو صحابہ کے واقعات سے بھرا ہوا ہے ان کی پوری زندگی میں. ہمیں ان واقعات کو بتاتی ہے کہ جیسے قرآن پہ جمنے کے لیے, دین پر جمنے کے لیے ان کو چاہے ان کو گھسیٹا گیا ریت پہ, ان کے اوپر ان کو داغ دیا گیا, ان کو کوڑے مارے گئے, ان کو بوریوں میں لپیٹ کے دھواں دیا گیا, ان کو برہنہ کر کے جناب انگاروں کے اوپر لٹا دیا گیا, ان کے سینے کے اوپر بھاری پتھر رکھ دیے گئے, ان کو وطن سے نکلنے میں مجبور کر دیا گیا, ان کے بچوں کو چھین لیا گیا, ان کی بیوی کے درمیان میں جدائی کر دی گئی, ان کے گھروں کو لوٹ لیا گیا, ان کے مالوں کو لوٹ لیا گیا, مگر ان کے ایمان وہ اپنے ایمان میں ٹس سے مت نہیں ہوئے. یہ واقعہ کیوں ہے؟ ایمان پر جمنے کے لیے ہے. تو حالات موافق ہوں, اللہ تعالیٰ سے مانگنا چاہیے کہ حالات موافق ہوں, لیکن اگر خدا نخواستہ, ہزار بار خدا نخواستہ حالات موافق ہیں, تو بھی اپنے آپ کو ایمان پر جمانے کی بھرپور کوشش کرنا ہے. اور اسپیشل حفاظ کرام, ان کو تو قرآن والی زندگی پر جمنا ہی جمنا ہے, چاہے ان کو دنیاوی اعتبار سے کتنی بھی قربانی دینی پڑے. آخری بات میں یہاں تک بول سکتا ہوں آپ سے کہ اگر قرآنی زندگی پر جمنے کے لیے ان کو اپنے تعلیمی سلسلے کو ختم کر دینا پڑے تو کر دینا ہوگا. دو ہی صورتیں ہیں, اگر آپ تعلیمی سلسلے کو جاری رکھتے ہیں تو قرآن والی زندگی نہیں رہتی, اور اگر قرآن والی زندگی رہنا ہے تو تعلیمی سلسلہ جاری نہیں رہ سکتا. ایسے تعلیمی سلسلے کو پھونک دیجیے, اس پہ لات مار دیجیے, کوئی کام کی چیز نہیں ہوگی, دنیا میں بھی بربادی ہوگی, آخرت میں بھی بربادی ہوگی. کیونکہ قرآن کو اختیار کرنے کے بعد چھوڑنے والے کو سزا پہلے والے سے بھی زیادہ ہے. اس لیے یہ بہت سخت بات ہونے کے ساتھ ساتھ بہت اہم بھی ہے ذہن میں رکھنا ہے ہم سب کو. تو جو حافظ نہیں ہے ان کے لیے بھی یہی ہے, جو حافظ ہیں ان کے لیے تو بہت اسپیشل یہ ہدایت ہے قرآن پاک کی. جگہ جگہ قرآن پاک میں حافظ پڑھتا ہے, اس کو پتہ نہیں ہے کہ کیا کہہ رہا ہے. ھذا کتاب انزل اللہ مبارک فاتبعوه واتقوا لعلکم ترحمون, یہ کتاب ہے جو اللہ تبارک و تعالیٰ نے تمہارے لیے نازل کی ہے, تم اس کی اتباع کرو اور اللہ تعالیٰ سے ڈرو, تم پر رحم کیا جائے گا, تم ہدایت پر رہو گے. اور اگر اس پر تمہارا عمل نہیں ہوا, اس کے خلاف تمہاری زندگی ہوگی, تو تم نقصان اٹھاؤ گے. کتنی جگہوں پر قرآن پاک میں حافظ پڑھتا ہے. اللہ تعالیٰ ہم سب کو اس کے مطابق عمل کرنے کی توفیق عطا فرمائے. حافظ کہاں ہے؟ طہٰ. آج تھوڑا سا ایک رکو جلدی سے تلاوت کر دے, دعا کر لیتے ہیں مختصر.
أعوذ بالله من الشيطان الرجيم, بسم الله الرحمن الرحيم. ألف لام ميم, ذلك الكتاب لا ريب فيه, هدى للمتقين الذين يؤمنون بالغيب ويقيمون الصلاة ومما رزقناهم ينفقون, والذين يؤمنون بما أنزل إليك وما أنزل من قبلك وبالآخرة هم يوقنون, أولئك على هدى من ربهم وأولئك هم المفلحون. إن صدق الله العظيم.
وكلما وقل عن ذكر الغافلون وصلي على محمد وعلى آل سيدنا مولانا محمد بعدد المصلى وصام, وصلي على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد بعدد من قعد وقام, وصلي على سيدنا مولانا محمد مع عدد أوراق الأسجاد, وصلي على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد عدد قطرات الماء, وصلي على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد مع عدد ذرات الرمل, وصلي على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد مع عدد النجوم والكواكب, وصلي على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد مع عدد الملائكة والجن والأرواح والعقول, وصلي على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد مع عدد خلق الله وعدد كلمات الله. سبحان الله وبحمده, سبحان الله العظيم, سبحان الله وبحمده عدد خلقه ورضا نفسه وزنة عرشه ومداد كلماته. اللهم لا نحصي ثناء عليك أنت كما أثنيت على نفسك. اللهم ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. ربنا لا تؤاخذنا إن نسينا أو أخطأنا. ربنا ولا تحمل علينا إصرا كما حملته على الذين من قبلنا. ربنا ولا تحملنا ما لا طاقة لنا به, واعف عنا واغفر لنا وارحمنا, أنت مولانا فانصرنا على القوم الكافرين. ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما. ربنا اغفر لنا ولوالدينا ولأساتذتنا ولمشايخنا ولمن له حق علينا ولمن أوصانا بالدعاء. اللهم اغفر لأمة سيدنا محمد صلى الله عليه وسلم, وارحم أمة سيدنا محمد صلى الله عليه وسلم, وفرج الكرب عن أمة سيدنا محمد صلى الله عليه وسلم, وأصلح أحوال أمة سيدنا محمد صلى الله عليه وسلم. وأنت المستعان وعليك البلاغ, ولا حول ولا قوة إلا بك يا حي يا قيوم, برحمتك نستغيث. أصلح لنا شأننا كله, ولا تكلنا إلى أنفسنا طرفة عين. اللهم اجعل القرآن العظيم ربيع قلبي وجلاء حزني وذهاب همي ونور بصري, وتخلطه بلحمي ودمي واستعمل به جسدي بحولك وقوتي, فإنه لا حول ولا قوة إلا بك. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا. اللهم إنا نسألك علما نافعا ورزقا واسعا وشفاء من كل داء. اللهم إنا نسألك الصحة والعفة والأمانة وحسن الخلق والرضا بالقدر. اللهم إنا نعوذ بك من فتنة المسيح الدجال, ومن فتنة المحيا والممات, ومن القسوة والغفلة. اے اللہ, اپنے فضل سے اس قرآن پاک کے مکمل ہونے کو قبول فرما لیجیے. اے اللہ, اس کی برکت سے اس کے قرآن, اس کی تلاوت کرنے والے کی مغفرت فرما دیجیے, اس کے والدین کی مغفرت فرما دیجیے. اللہ, اس کی برکت سے ہم تمام کی مغفرت فرما دیجیے. اے اللہ, اس کی برکت سے پوری امت مسلمہ کی مغفرت فرما دیجیے. اے اللہ, اے اللہ, ہم آپ کی کتاب پر ایمان لاتے ہیں,
اس کے حلال کو حلال سمجھتے ہیں، اس کے حرام کو حرام سمجھتے ہیں، ہمارے گناہوں کو معاف فرما دیجیے. جو کوتاہی اس میں ہم سے ہو رہی ہے پروردگار، ہم اس کے اقرار کرتے ہیں کہ ہم کوتاہی کر رہے ہیں. اے اللہ، آپ ہمارے چھوٹے بڑے سارے گناہوں کو معاف فرما دیجیے، صغیرہ کبیرہ سارے گناہوں کو معاف فرما دیجیے، خطاً اور عمدن کیے ہوئے سب گناہوں کو معاف فرما دیجیے، دانستہ اور نادانستہ کیے ہوئے سارے گناہوں کو معاف فرمائیے. اے اللہ، جیتے جی اس مبارک قرآن کے مطابق اور حضور پاک صلی اللہ علیہ وسلم کی سیرت کے مطابق ہماری زندگیوں کو آراستہ فرما دیجیے، ہماری عادتوں کو سنوار دیجیے. اے اللہ، ہماری صفات کو بنا دیجیے، ہمارے ظاہر و باطن کو اس کے مطابق فرما دیجیے. اے اللہ، ہم خطا کار ہیں، قصوروار ہیں، ہمیں اقرار ہے اور ہم اس کو بہت شرمندہ ہے. اے پروردگار، ہم توبہ کرتے ہیں، آپ ہماری توبہ کو قبول فرمائیے. اللہ، اس کی برکت سے اللہ اس کے پڑھنے والے کو بھی اور ہم سب کو بھی دنیا میں بھی آسانی فرمائیے. اللہ، آخرت میں بھی آسانی فرمائیے. اللہ، ان کی تعلیم کے سلسلے کو بھی عافیت کے ساتھ مکمل فرمائیے. جتنے بچے یہاں حافظ ہیں پروردگار، ان کی تعلیم کے سلسلے کو عافیت کے ساتھ مکمل فرمائیے، ان کو ان کی منزل تک کامیابی کے ساتھ میں پہنچائیے، اور دین کی حفاظت کے ساتھ پہنچائیے، اخلاق کی حفاظت کے ساتھ پہنچائیے، بری صحبتوں سے، بری عادتوں سے بچا لیجیے، برے ماحول سے بچا لیجیے، اخلاقی گندگیوں سے بچا لیجیے، کرم کا رحم کا معاملہ فرمائیے. یا اللہ، ہمارے روزیوں کے دروازے کشادہ فرما دیجیے، رزق میں برکت اور وسعت عطا فرما دیجیے، برکت والی حلال روزی کے دروازے کشادہ فرمائیے. یا اللہ، قرآن پاک کی برکت سے ہم سب کو صحت عطا فرمائیے، ظاہری بھی صحت نصیب فرمائیے جسمانی، اور باطنی روحانی بھی صحت عطا فرمائیے، ہمارے نصیب کا تذکیہ فرما دیجیے، تمام اخلاق رذیلہ سے، گندگیوں سے، ناپاکیوں سے ہمارے نفوس کو، قلوب کو پاک صاف فرما دیجیے، ہمارے روح کی ظلمت کو دور فرما دیجیے. اے اللہ، اس کے فضائل سے ہم سب کو متصف فرما دیجیے، ہمارے نور کو ہمارے روح کو منور فرما دیجیے، ہمارے قلوب کو منور فرما دیجیے، مجلہ اور مصفہ فرما دیجیے، اور اس کے مطابق محلہ فرما دیجیے، کرم کا، رحم کا، عافیت کا معاملہ فرمائیے. حضور پاک صلی اللہ علیہ وسلم نے خیر آپ سے مانگا ہے، مانگتے ہیں، اپنے کرم سے ہمارے حق میں بھی اس کو نصیب فرمائیے. اور جن شروع سے آپ صلی اللہ علیہ وسلم نے پناہ مانگی ہے، اے اللہ، ان تمام شروع سے ہماری اور ہماری اولادوں کی، ہمارے بیوی بچوں کی، ہمارے دوست اور احباب کی، اور ہمارے متعلقین کی، اللہ سب کی حفاظت فرمائیے. یا اللہ، بر و بحر میں، حرمین میں، اس کی تری میں، جہاں ولی آپ کے دعا فرما رہے ہیں اور آپ ان کی دعاؤں کو قبول فرما رہے ہیں، اے اللہ، اپنے کرم سے ان کی دعاؤں میں ہمارا حصہ فرما دیجیے، اور ان متوازے دعاؤں میں ان کا حصہ فرما کر ان دعاؤں کو بھی شرف قبولیت سے نواز دیجیے. ربنا تقبل منا انک انت السمیع العلیم، تب علینا انک انت التواب الرحیم، وصلی وسلم وبارک علی سید المرسلین وعلی آلہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین. الحمد للہ.